नमस्कार, रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादमा श्रोताहरूलाई स्वागत गर्दछु। म विमल गेवाली। हरेक बिहानीमा हाम्रो केन्द्रीय प्रसारणबाट यो कार्यक्रम सुनाउँदै आएका छौं। विभिन्न समसामयिक सन्दर्भहरूमा सम्बन्धित क्षेत्रका व्यक्तित्वहरूसँग प्रत्यक्ष रूपमा संवाद गर्ने क्रममा आज प्राध्यापक डाक्टर अभि सुवेदी हामीसँग रहनुहुनेछ। नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व बीपी कोइरालाको आज 107 जन्म जयन्ती हो। राजनीतिमा बीपी र साहित्यमा विश्वेश्वर प्रसाद कोइरालाको नाममा परिचित उहाँको व्यक्तित्व र कृतित्वको सन्दर्भमा हामी अभि सुवेदी सरसँग संवाद गर्छौं। लामो समय त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी भाषा प्राध्यापन गर्नुभएका प्राध्यापक डाक्टर अभि सुवेदी अंग्रेजीसँगै नेपाली साहित्यका पनि एकजना कुशल अध्येता हुनुहुन्छ। हामी उहाँसँग विश्वेश्वर प्रसाद कोइरालाको कृतित्वको बारेमा कुरा गर्छौं। आज बीपीको 107 जन्म जयन्तीको सन्दर्भ पारेर हाम्रो टेलिफोन सम्पर्कमा अभि सर आइसक्नु भएको छ। अभि सर नमस्कार।
नमस्कार, नमस्कार।
रेडियो नेपालको यो कुराकानीमा स्वागत छ यहाँलाई।
धन्यवाद।
अब नेपालको राजनीति सँगै साहित्यको क्षेत्रका पनि एकजना विराट व्यक्तित्व विश्वेश्वर प्रसाद कोइरालाको जन्म जयन्तीको सन्दर्भमा यहाँसँग हामी जोड़िएका छौं। यहाँले शुरूमा चिन्नु भएको विश्वेश्वर प्रसाद कोइरालाको बारेमा अलिकति बताइदिनुहोस् न।
यो राजनीति र साहित्यको व्यक्तित्व अहिले जुन उच्चारण भयो नि, त्यसमा त्यही नै हो उहाँको मूल। मैले हेर्ने आधार चाहिँ उहाँको दुई किसिमको व्यक्तित्व, तर म आफू राजनीतिक मानिस नभएको हुनाले राजनीतिक कार्यकर्ता भनौँ न अथवा चिन्तक कुनै दल विशेषको मानिस नभएकोले उहाँलाई हेर्ने दृष्टिकोण मेरो नितान्त एउटा महत्वपूर्ण व्यक्ति, साहित्यकार र एकजना चिन्तक दार्शनिकको रूपमा हो। र उहाँको यही दृष्टिकोणले धेरै लेखेको पनि छु उहाँलाई, उहाँको विषयमा। र मलाई खास गरी यतिखेर एउटा सम्झना के हुन्छ भनेदेखि उहाँले एउटा उहाँले के भन्दा आफूले भन्नुभएको उद्घोष गर्नुभयो भने म एउटा पूजा भन्ने पत्रिकाको अङ्क 6 अन्तर्वार्ताबाट यो एउटा सानो उदाहरण थियो। उहाँले भन्नुहुन्छ, म राजनीतिमा एउटा व्यक्ति छु भने साहित्यमा एकदम अर्को। यसरी म भित्रका दुई प्राणीले दुई पृथक पृथक कार्य गरिरहेछन् भन्ने मलाई लाग्छ। यी दुईटा प्राणीहरूको कहिले पनि आपसमा भेटघाट भएको छैन। त्यसो हुनाले मेरो लेखनीमा राजनीतिको कुनै पनि गन्ध छैन भन्नुभएको छ। अनि अर्को पटक के भन्नुभएको छ भन्दाखेरि, म राजनीतिमा समाजवादी हुँ भने साहित्यमा अराजकतावादी। कला सुरक्षा चाहँदैन, स्वतन्त्रता चाहन्छ भनेर भन्नुभएको छ। अनि यो धारणाबाट नै मैले जाने एउटा आफ्नो लेख लेख्दाखेरि उहाँको यो भनाइसँग असहमति जनाउने मेरा लेखहरूमा छ, किनभने उहाँको साहित्यमा राजनीतिको प्रतिबिम्ब छ। किनभने मानिसको चेतना, मानिसको मुक्ति, मानिसले कसरी दुःख पाउँछ र कस्ता कस्ता क्षणहरूमा मानिसको मुक्ति हुन्छ भन्ने कुरा उहाँले साहित्यमा नै प्रस्तुत गर्नुभएको छ। अनि यो कुरा चाहिँ मैले देखेको, नरहरी आचार्यले चाहिँ यो कुरा मसँग उहाँको र मेरो कुरा मिल्दो रहेछ। उहाँको चित्तले पनि यो कुरा मान्नु भएको छैन, उहाँको व्यक्तित्व अलग छैन भन्ने कुरामा चाहिँ नरहरी आचार्यले पनि लेख्नु भएको छ।
हजुर,
यो विषयमा लेख्ने मेरो आधार त्यो हो।
हजुर,
उहाँलाई दुइटै ढंगले म हेर्छु, हेरेको छु, धेरै लेखेको छु।
हजुर, अब जीवनकालमा तपाईँ जतिखेर सक्रिय लेखनमा अथवा चाहिँ प्राध्यापन पेसामा रहँदै गर्दाखेरि पनि संगत पनि भयो होला, सम्पर्क पनि भयो होला र कुराकानी अन्तरङ्ग कुराकानी पनि भयो होला, त्यो सम्झना गर्ने केही अरू योभन्दा अरू केही छन् त्यस्ता सम्झना योग्य सन्दर्भ?
एउटा मेरो जीवनको विडम्बना के छ भने उहाँसँग मैले खासै सम्पर्क गर्न पाइन। एक दुईपल्ट थोरै सम्पर्क गरेँ, थोरै कुरा गरेँ, तर त्यसमा के छ भने उहाँ एउटा अवस्था चाहिँ कस्तो थियो भने, मैले पछिल्लो सम्बन्ध भएको चाहिँ उहाँ चाहिँ एउटा जेलबाट निस्किसक्नु भएको थियो, एउटा पार्टी संगठनको लागि जाँदै हुनुहुन्थ्यो। अनि उहाँलाई भेट्ने एउटा साहित्यिक कुरा गर्ने अवसर धेरै खोजेँ, तर आफू पार्टीभित्र नभएको हुनाले त्यो अवसर मलाई खासै मिलाइदिनु भएन। अनि म चाहिँ दाजु कङ्ग्रेसमा हुनुहुन्थ्यो, जितिसक्नुभयो अहिले मोरङको, अनि उहाँको सहयोगले एयरपोर्टमा बिपीलाई भेटे। भेटेपछि अनि मैले साहित्यमा भएका उहाँका विषयकै कुराहरू सबै उठाएँ। बहुतै राम्रोबाट मेरो जीवनको महत्त्वपूर्ण कुराकानी केही गर्न पाएँ क्या मैले प्रत्यक्ष उहाँको मुखबाट। तर पनि पछि के थियो भने अब त्यहाँ के हुँदो रहेछ भने पार्टीको कार्यक्रम अनुसार कसले कति बोल्ने भन्ने हुँदो रहेछ, त्यस कारण मलाई चाहिँ नि मेरो समय सक्रिय दिनु भएन। तर के छ भनेदेखि उहाँको लाई चिन्न र जान्नको लागि त्यो अवसर नभए पनि मैले उहाँको कृतिहरूबाट, उहाँको कृतिको महत्त्वबाट पछि उहाँलाई चाहिँ लेख्दै गएँ। त्यसैबाट चाहिँ झन् नजिक हुँदै गएँ कि उहाँको विषयमा म।
हजुर,
अनि हजुर,
यहाँले अघि भन्नुभयो नि जस्तो उहाँले आफैले आफूलाई राजनीतिमा समाजवादी र लेखनीमा साहित्यमा अराजकतावादी धारमा म छु भनेर चाहिँ व्यक्तित्वका अत्यन्तै फरक फरक शैलीको रूपमा चाहिँ चिनाउँदै गर्दाखेरि साहित्यमा अराजकता देखिँदैन भन्ने ढंगको जिकिर यहाँले पनि नरहरि आचार्यले भन्नुभएको कुरालाई ल्याएर भन्दै गर्दाखेरि उहाँको जुन ढंगको लेखनमा आख्यान तर्फको जुन बेजोड खालको प्रस्तुति छ त्यो हेर्दाखेरि बिपीले त्यसो चाहिँ किन भन्नुभएको होला, के लाग्छ यहाँलाई?
त्यो उहाँले के भन्नुभएको भने एउटा मैले चाहिँ मेरो एउटा लामो एकाडेमीमा निस्केको किताब छ आख्यानकार विश्वेश्वर प्रसाद कोइराला पुनर्पाठ भन्ने, भाउपन्थीले सम्पादन गरेर निस्केको, त्यसमा पहिलो मेरो लामो लेख छ, त्यसमा धेरै छलफल गरेका छु कि मैले त्यसमा।
हजुर,
त्यो उहाँले चाहिँ के भन्नुभएको भनेदेखि मेरो कति कुरा बुझ्दै जाँदाखेरि नरहरि आचार्यले पनि यो चाहिँ नै पूजा र अरुणोदयका माथिका यो भन्दै उहाँले चाहिँ लेख्नु भएको छ। त्यो एकजना काङ्ग्रेसको नेताहरूले भन्ने उहाँ एकजना मात्रै भेटेँ मैले। त्यो चाहिँ के थियो भने बिपीले एउटा आफ्नो राजनीति र साहित्यको विषयमा कार्यकर्ताहरूमा चाहिँ नि मानिसहरूमा धेरै चाहिँ नै भ्रम नपरोस् भनेर एउटा त्यो भनिदिनु भएको विषय रहेछ। त्यो राजनीति र साहित्यमा त्यो नै मान्छेले अब बुझ्ने क्रममा चाहिँ नै कहिले यो विधिको धारणा रहेछ यो रहेछ भनेर भन्छन् भनेर कहिले उहाँले क्लियर गरिदिनु भएको रहेछ। त्यो नि राजनीति सिधा मेरो के छ त्यो सिधै बुझ्नु भनेर त्यो एउटा के अरे उहाँलाई मान्ने मानिसहरूलाई फोकस गर्नुको लागि भनिदिनु भएको देखियो। तब के भने साहित्यभित्र चाहिँ राजनीतिले आकलन गर्ने विषय भनेको पनि मानिसै हो। उहाँको राजनीति भनेको कस्तो भने सोझो प्रोपोगन्डा राजनीति होइन, उहाँ चाहिँ मान्छेको मुक्तिको कुरा लिएर गर्नुहुने राजनीति हो। अनि हिजै मात्रै एउटा पत्रिकामा देखाएको थिएँ गिरीले चाहिँ
प्रदीप गिरीले
प्रदीप गिरीले लेख्नु भएको छ अहिले किसानले थालेको दुधहरूमा देख्नु भएको विश्वेश्वर प्रसाद कोइरालाले के छान्नुहुन्थ्यो होला उनीहरूले राम्रो लेख्थ्यो एउटा पत्रिकामा छ दैनिक पत्रिकामा भनेको मतलब के भने उहाँसँग अत्यन्त भित्रबाट संवेदनशीलताले हेर्नुहुन्थ्यो जनतालाई मानिसलाई यो देशका मानिसका दुःखलाई के गर्न सकिन्छ भन्ने आशा सबै कुरालाई। अनि गर्दाखेरि त्यो भाव भूमि जुन छ उहाँको भित्र राजनीतिकै अन्तर्यमा छ त्यो, तर त्यो भाव भूमिमा पाइने जुन एउटा अन्तर्य जुन छ त्यो चाहिँ साहित्यमा पात्रहरूमा तिनले खोजेका मुक्तिका प्रसङ्गहरू तिनले बोलेका उद्गारहरू र तिनले तिनको चाहिँ जीवनका कठिनाइहरू तिनका उपलब्धिहरूमा पनि देखिन्छ। भनेपछि मेरो तर्क चाहिँ के भने उहाँको राजनीतिको भित्रको अन्तर्यमा पनि मानिसको मुक्तिको चाहना त्यही हो, त्यहाँ आएर राजनीति र साहित्य एक ठाउँमा काम गरेको देखिन्छ भन्ने मेरो धारणा।
हजुर, अब यहाँले प्रदीप गिरीको चाहिँ भनाई उद्धृत गर्दै गर्दाखेरि आजैको पत्रिकाहरूमा पनि उहाँले के भन्नुभएको छ भने बिपीको व्यक्तित्वको चर्चा गर्दै गर्दाखेरि अत्यन्त देवत्वकरणको चाहिँ शैलीमा जानु पनि हुँदैन, एउटा मान्छे हो उहाँले चाहिँ मूलत मान्छेलाई ठूलो मान्छे बन्ने भन्दा पनि असल मान्छे बन्नेतर्फ चाहिँ प्रेरित गर्नुहुन्थ्यो, एउटा मान्छे नै हो हामीले चाहिँ उसको चाहिँ जुन ढंगको व्यक्तित्वको चाहिँ सन्दर्भ आफ्नो व्यवहारमा नल्याउने तर चाहिँ अत्यन्त देवत्वकरण गर्ने शैलीमा हामी बढी छौं भन्ने खालको दृष्टान्त थियो। त्यो सन्दर्भमा एउटा चाहिँ चिन्तक दार्शनिकको रूपमा चाहिँ बुझ्दै गर्दाखेरि स्वाभाविक हिसाबले एउटा मान्छे जसले चाहिँ देशमा जनताको मुक्तिको चाहिँ सपना देख्थ्यो भनेपछि हामी चाहिँ यो चर्चा गर्ने सन्दर्भमा यथार्थपरक छैनौं कि भन्ने सन्दर्भ पनि प्रदीप गिरीको त्यो आशयमा बुझिन्छ। यो प्रसंग यहाँलाई कस्तो लाग्छ?
एउटा कस्तो विडम्बना छ भन्नु होला भने देव उहाँलाई चाहिँ देवत्वकरण गर्नेहरूले त अहिले चाहिँ उहाँको बाटोलाई सबभन्दा भङ्ग गरेको अवस्था छ। जसले देवत्वकरण गर्छन् नि उहाँहरूले त चाहिँ उहाँको बाटो नै लिनु भएको छैन, भन्नु भएको छ, तर मुखले भनिरहनु भएको छ। उहाँ त्यहाँको नाम लिने बित्तिकै सबै ठिकठाक हुन्छ, हामी उहाँको पन्थमा छौँ भन्नेहरूले त तिनले राजनीति चलाएका हुन् अथवा दल चलाएका हुन् अथवा जे गरेका हुन् उहाँहरूले त गडबड गरिसक्नु हो। त्यस कारण देवत्वकरणको परिणाम त्यो हो। अब हामी जस्तो मान्छेहरूले त के भन्दाखेरि देवत्वकरण गर्ने हुँदैन भन्ने चाहिँ उदाहरण त के भने हामी जस्तो मान्छेहरू जो एकाडेमिक मानिसहरू छ, बाहिरको मान्छे छ, उहाँहरूले उनीहरूले चाहिँ हेर्ने दृष्टिकोण चाहिँ कस्तो भने सन्तुलित दृष्टिकोण हो। त्यो देवत्वकरण गर्नु छैन हामीलाई त, किनभने हामीलाई कुनै दलमा बस्नु छैन, प्रवेश गर्नु पनि छैन उहाँलाई। त्यस कारण हामी जस्तो मान्छेहरूको विचारहरू लेख्ने मान्छेहरू साह्रै धेरै नभए छन्। त्यस कारण यो धारणा एउटा महत्त्वपूर्ण हो। यो मोदी ऐनमा चाहिँ मोदी ऐनले त्यो सानो केटालाई हिँड्ने बेलामा बाबु ठुलो मान्छे नबन्नु असल मान्छे बन्नु भनेर चाहिँ त्यो बच्चालाई चाहिँ सिकाएको छ। त्यो उहाँको धारणा राजनीतिमा पनि त्यही हो, ठुलो मान्छे नभन्नु असल मान्छे बन्नु। त्यसै कारणले दुई कोइरालालाई मान्ने मान्छेलाई मान्नेका दुईवटा आयाम हुन्छन्। एउटा आयाम कस्तो हुन्छ भने मान्छेले कोही मान्छेलाई लिएर देवता बनाउँछन्, कल्ट बनाउँछन्, अनि त्यो कल्ट वरिपरि जाँदाखेरि त्यो फलो गर्नेहरू ब्लाइन्ड हुन्छन्। अर्को आयाम के हुन्छ भने मान्छेहरूले दर्शन त्यो मान्छेले के भन्यो, उसको कारण के हामीले उपलब्धि गर्यौँ भनेर हेर्ने अर्को दृष्टिकोण हुन्छ। उनीहरूले चाहिँ सही किसिमले काम गर्छन्, देखाउँछन्। त्यसै कारणले अब यो कुरा त एकदम सत्य कुरा हो। कसैले पनि जस्तै कार्ल मार्क्स भयो, कार्ल मार्क्सलाई पनि देवत्वकरण गर्नु काम छैन, बिजु गरेरलाई गर्नु पर्दैन, तर उहाँहरूले चाहिँ स्ट्रेस गर्नुभएको र देखाउनु भएको मान्छे हुने र मनुष्यले गर्न सक्ने कामहरूमाथि फोकस गर्नुपर्छ भन्ने धारणा चाहिँ महत्त्वपूर्ण कुरा हो।
बीपी जस्ता अब राजनीतिक दृष्टिकोण भएका वैचारिक हिसाबले समग्र चाहिँ देशमा परिवर्तनको चाहिँ सपना देख्ने एउटा वैचारिक नेताहरूप्रतिको जुन खालको चाहिँ राजनीतिक दृष्टिकोणले गर्दाखेरि उहाँहरूको चाहिँ व्यक्तित्वलाई हेर्ने चाहिँ आग्रहले गर्दाखेरि पनि कतिपय चाहिँ नेताहरूको चाहिँ वैचारिक धारा अगाडि बढ्ने सन्दर्भमा अब उहाँले चाहिँ आजीवन राजनीति गर्नुभएको पार्टीले त्यो धारालाई अगाडि बढाउन नसकेको यथार्थ आज टिप्पणी भइरहेको सन्दर्भ छ, त्यो कति यथार्थ पनि होला। त्यसले गर्दाखेरि राजनीतिक दृष्टिकोणले गर्दाखेरि यस्ता खालका व्यक्तित्वहरूको चाहिँ नि जुन ढंगको सपना हो त्यो चाहिँ अगाडि बढ्न नसक्ने परिपाटी पनि हुन्छ हाम्रो जस्तो समाजमा भनेर भन्यो भने के हुन्छ?
यो लकडाउनभन्दा अगाडि बिबी कोइराला स्मृति प्रतिष्ठानमा पुरुषोत्तम बस्नेतजीहरूले एकपल्ट घरैमा आउनुभयो र एउटा अङ्ग्रेजीको टाइप गरेको उहाँको डायरी रहेछ, अनि उहाँहरूले भन्नुभयो यो चाहिँ सम्पादन पनि गरेर यसको परिचय पनि लेख्नु पर्यो भन्नुभयो। पुरुषोत्तम बस्नेत अब धेरै पहिलादेखि अब साहित्य ढङ्गले धेरै मेरो पुरानो मित्र हुनुहुन्छ,
हजुर,
अनि उहाँको कुरासँग धेरै परिचित भएको हुनाले अनि त्यो बिबीको डायरीको कुरा सम्पादन गर्ने कुरा मलाई ठुलो खुसी लागेर मैले त्यो लिएँ। लकडाउनको बेलामा कहीँ टाइप गराउनु पनि पाइन, तर मुस्किलले त्यसैमा सम्पादन गर्ने लामो परिचय पनि लेखेँ। अहिले यो उहाँहरूसँग छ, यो प्रेसमा उहाँहरूले पठाइरहनु भएको छ। अब त्यो लेख्ने क्रममा अहिले तपाईँले सोध्नुभएको प्रश्नको उत्तर मैले कसरी अनौठो ढङ्गले भेटेँ भन्नुलाई भने उहाँले चाहिँ नि त्यो नेपाली राजनीति र चिन्तनको अत्यन्त महत्त्वपूर्ण कालमा त्यो डायरीहरू लेख्नु भएको रहेछ। जुन बेला उहाँ क्रान्ति गरिसकेपछिको गृहमन्त्री पनि हुनुभयो, त्यसपछि त्यसबाट पनि जानुभयो, पछि आयो अनि नेपालको राजनीतिको परिवर्तनहरू भए, एउटा युवराज राजा भएर चाहिँ फर्किए, अनि तिनको चाहिँ चरित्र उनको स्वभाव महेन्द्रको, अनि त्यस पछाडि अरू अरू राजनीतिक केआईसिंहको, टङ्क प्रसादको, उदय मातृका प्रसाद प्रधानमन्त्री भएको, त्यो एउटा नेपाली इतिहास अत्यन्त क्रुसियल काल रहेछ क्या त्यो। अनि त्यो डायरीको सम्पादन गर्दा र त्यसलाई माथि लेख्दाखेरि अब त्यो किताब निस्किएपछि यहाँले पनि हेर्नुहोला, लामो परिचय सहित धेरैजनालाई उद्धरण गरेर लेखेको छु। त्यो देख्दाखेरि के देखेँ भने यहाँले भन्नुभएको प्रश्नको उत्तरहरू त्यसमा चाहिँ मैले भेटेँ के जस्तै यो प्रश्नबाट महत्त्वपूर्ण उठाउनुभयो, त्यसमा उत्तर के छ भनेदेखि उहाँले त्यो परिवर्तनलाई कसरी हेर्नुभयो, आफूलाई कसरी हेर्नुभयो, अनि अरू राजनीतिक दलका मान्छेलाई कसरी हेर्नुभयो, अनि राजा एउटा जुनै धेरै नबोल्ने तर भित्र मन पेट पाउन नसकिने एउटा महत्वाकांक्षी राजालाई कसरी हेर्नुभयो, र अनि पश्चिमम जानुभयो, बेलायतको भ्रमण पनि गर्नुभयो, युरोपको भ्रमण गर्नुभयो, त्यो बेला कला त्यहाँको आर्ट ग्यालेरीहरू गएर किताबहरू पढेर लेखक भेटेर के गर्नुभयो, त्यो एउटा सानो डायरी समग्रमा चाहिँ हेर्दाखेरि चाहिँ उहाँको व्यक्तित्वका विभिन्न पक्ष भेटिन्छन् के, त्यस कारण उहाँलाई मान्नेहरूले ए उहाँ चाहिँ एउटा देवता हुनुहुन्छ, उहाँले बोलेकोले जादु भइहाल्छ भन्ने धारणा गर्नेहरू पनि उहाँका सही व्याख्याता होइनन्, र उहाँले होइन उहाँ अमुक पार्टीको नेता हो त्यस कारण हेर्नु हुँदैन, हामी अर्कै दलको भन्नेहरूको पनि व्याख्याता होइनन्, त्यसै कारणले के त भन्दाखेरि नेपाली समाजमा नेपालको इतिहासमा धेरै थोरै मान्छेहरू त्यस्तो भएको हुनाले यो निरपेक्ष किसिमले सबै मानिसहरूले उहाँ कस्तो हुनुहुन्थ्यो भनेर राम्ररी हेर्ने बेला झन् अहिले छ भन्ने मेरो धारणा छ।
अब नेपाली समाजमा अब हामीले त्यो खालको राजनीतिक आग्रहबाट मुक्त हुन सक्यौं भने मात्रै बीपी कोइराला जस्ता नेताहरूले परिकल्पना गरेको सामाजिक चाहिँ व्यवस्था हामीले सिर्जना गर्न सकिने यथार्थ पनि हो, अत्यन्त महत्वपूर्ण चाहिँ कुरा यहाँले उठाउनु भएको छ। तर हाम्रो जुन खालको परिवेश छ, हामी आग्रहबाट मात्रै प्रेरित हुन्छौं कतिपय सन्दर्भमा, अब बीपी कोइरालाको क्षेत्र साहित्य राजनीति होला, त्यसै गरी थुप्रै यस्ता मान्छेहरू छन् जस्तो नारायण गोपाल जस्तो सर्वप्रिय गायक नेपाली संगीतमा छैनन् अहिलेसम्म, नारायण गोपालका गीतहरूलाई पनि आग्रहको रूपमा हेर्ने खालको परिपाटी थियो, त्यो राजनीतिले गाजी दिने मानसिकताले गर्दाखेरि प्रेरित हुने मान्छेहरूको जमातले सही कुराहरू के हो, सही अर्थ के हो भन्ने खालको चाहिँ नि त्यो मानसिकता विकास हुने खालको चाहिँ चुनौती यो वर्तमानमा झन थपिँदै गएको हो के देख्नुहुन्छ?
त्यो चुनौती थपिँदै गएको हो। कसरी भन्दा भन्नु होला भनेदेखि एउटा त्यो एउटा दलीय भनेको मानसिकता चाहिन्छ, म पार्टिजन संस्कृति दलीय संस्कृतिको त्यो सकारात्मक पक्षको समर्थक हो, म कहिले पनि दलीय पक्ष चाहिन्छ, जस्तै बीपी कोइरालाको दलको उहाँको आफ्नो पार्टी उहाँले दुःख गरेर बनाउनु भएको कङ्ग्रेस पार्टी, अनि सुधारीमा एउटा प्रसङ्ग छ, पार्टीको अध्यक्षको चुनाव भयो, चुनाव गर्दाखेरि सुवर्ण शङ्करलाई अध्यक्ष उठाउनु भयो, आफै उठ्नु भएन विश्वसिंह प्रसाद कोइराला, अनि अब अहिलेको सिनारियो हेर्नुहोस् उहाँको पार्टीभित्र के हुँदैछ, नभन्नु अर्काको अब किन यस यतापट्टि नजाउँ, त उहाँले त्यो पार्टी चाहिँ के भन्दाखेरि यो मुक्तिको लागि, जनताको मुक्तिको लागि यो दलमा मैले भनेका र हामीले सोचेका विचारहरू यसैको माध्यमबाट प्रतिपादन गर्नुपर्छ भन्ने उहाँले धारणा राख्नुभयो। अरू दलहरू कम्युनिस्टहरूको पनि आफ्नो धारणा छ, सबै पार्टिजन कल्चर संस्कृति आफैमा खराब होइन, त्यो चाहिन्छ पार्टिजन कल्चर, अहिले हाम्रो उपलब्धि भनेको पनि दलीय पार्टिजन संस्कृति नै हाम्रो उपलब्धि हो। तर अहिले यहाँले भन्नुभयो जस्तै अहिले चाहिँ नि हामी एकाडेमिक मानिसहरूले हेर्दाखेरि चाहिँ बिग्रिँदै गएको छ, के भने त्यही पार्टिजन दलीय संस्कृतिको सकारात्मक पक्ष चाहिँ बिग्रिँदै गएको छ, कसैले कुनै अमुक सिद्धान्त मान्छ त्यो मान्छे त्यो सिद्धान्त अन्तर्गत काम गर्दै गरिरहेको छ कि छैन, कसै प्रजातान्त्रिक सिद्धान्त मान्छ त्यो अनुसार काम गरिरहेको छ कि छैन, प्रजातान्त्रिक र कोही कम्युनिस्ट सिद्धान्त मान्छ त्यसले चाहिँ तल गरिबहरू विपन्न मानिसहरूको निम्ति काम गरिरहेको छ कि छैन देशको सुखको लागि, यी प्रश्नहरूको विषय अहिले चाहिँ सबभन्दा महत्त्वपूर्ण हो। त्यसै कारणले पार्टिजन कल्चर दलीय संस्कृतिको उपलब्धिहरूलाई प्रयोग गर्न र त्यसलाई राम्ररी गर्नको निम्ति त्यसका अमुक नेताहरू बीपी कोइराला जस्ता नेता अरू पार्टीका पनि कहीँ खोजेर निकाल्दा हुन्छ, नेताहरूले के भनेर त्यसको कसरी सकारात्मक प्रयोग हुन्छ भन्ने सोच्नु सकारात्मक राजनीतिक पक्ष हो। यहाँ विशेष गरी कोइरालाको विषयमा भन्दाखेरि चाहिँ अब कुरा गर्दा गर्दै म उहाँको साहित्यको कुरा आउँछ, उहाँको प्रेरणाको कुरा आउँछ, उहाँको एउटा कानुनको पक्षको कुरा आउँछ, अनि कस्तो भनेदेखि उहाँको त खास गरी यो तिनवटा पक्ष जस्तै एउटा बीपी कोइरालाको त कस्तो पक्ष देखेका छैन कि भन्दाखेरि तिनीहरू जस्तै कानुन
मानव अधिकारसँग जोडिएको चाहिँ कानुन भनौँ न होइन,
जस्तो देशको उहाँको कानुनको सिद्धान्त अनि उहाँको एउटा मेटाथ्योरी छ आफ्नै साहित्य सम्बन्धित हेर्ने सिद्धान्त अनि राजनीति र साहित्यका वैशिष्ट्य जनाउने आधार निर्णय किसिमका उहाँका सिद्धान्त छन् अनि यो कुराले केही अर्थपूर्ण खोजी गरौँ भन्दै भन्दै जाँदाखेरि म त्यहाँ पुगेको हुँ अनि के भयो भन्दाखेरि एउटा नाटक हेर्ने विचार भएर मैले लेख्ने विचार भएर नाटक लेखेँ मैले साम्राज्यको महाभारत भन्ने नाटक लेखेँ
साम्राज्यको महाभारत
साम्राज्यको महाभारत नाटक लेखेँ अनि त्यो बेला चाहिँ नै उहाँको त्यो बिटिकोरा म्युजियममा गएँ त्यहाँ पोखरेल भाइ हुनुहुन्छ हाम्रो सञ्जीव पोखरेल अनि उहाँ चाहिँ नै उहाँसँग गएँ उहाँले धेरै मद्दतहरू गर्नुभयो उहाँले के भन्नुभयो भने विभिन्न दलका मान्छे आउँछन् बडो निराश भएको बेला चाहिँ नि प्रधानमन्त्री भएको बेला त्यो कालमा चाहिँ नि प्रचण्ड दिनभरि आएर बस्नुभयो र यहाँबाट निराश भएर अनि यहाँ शान्ति मिल्यो भनेर फर्किनुभयो भने जस्ता कुराहरू अनौठा कुराहरू चाहिँ धेरै कुराहरू थाहा पाएँ क्या त्यहाँबाट अनि नाटक लेख्ने विचार गरेँ अनि उहाँको व्यक्तिको रूपमा कस्तो हुनुहुन्थ्यो सम्बन्धमा कस्तो हुनुहुन्थ्यो कसरी उहाँका आफ्नो परिवारभित्रदेखि मित्रहरूका सम्बन्ध थिए त्यो त जान्नु पर्यो अनि त्यो बुझ्नका लागि चाहिँ मेरा साथी पुरुषोत्तम बस्नेतले मद्दत गर्नुभयो मलाई नि भनेपछि अहिले यहाँ अघि यहाँले भन्नुभएको प्रश्नतिर फर्किन्छु यो महत्त्वपूर्ण अत्यन्त महत्त्वपूर्ण विषय के हो भन्दाखेरि कोही व्यक्तिलाई मान्नु त्यो व्यक्तिको लाइफको विचार लिएर जीवनमा चल्नु अनि त्यो व्यक्तिलाई देउता मान्नु अथवा त्यो व्यक्तिलाई मुखले मान्दा मान्दै पनि उसका विचारहरूलाई दुरुपयोग गरेर घुर्मत काट्नु यी विभिन्न पक्षहरू छन् के मान्छे मान्नु र नमान्नुका अनि अब यसमा चाहिँ म राजनीति गर्ने मान्छे पनि होइन राजनीतिमा धेरै अब दलीय कुरा पनि नभएको हुनाले स्वतन्त्र किसिमले गर्दाखेरि यिनै कुराहरू भेट्छु
आजको समाज अब प्रविधिले अत्यन्त सजिलो चाहिँ तुल्याइदिएको छ मान्छेहरूलाई अभिव्यक्ति स्वतन्त्रता छ र अभिव्यक्ति गर्ने चाहिँ माध्यमहरू सजिलो भएको कारणले गर्दाखेरि तर्क गर्न सजिलो छ तर त्यो तर्क कति वास्तविकता सम्मत छ भन्ने सन्दर्भ हो यहाँले भन्नुभयो जस्तो गरी सान्दाजीको त्यो महाभारत भन्ने नाटक लेखिसकेपछि सुनिल पोखरेलले त्यसलाई चाहिँ नाटकीय रूपमा मञ्चन गरेको प्रसंग धेरै मान्छे विमल सुवेदीले नाटकीय रूपमा मञ्चन गरेपछि धेरै मान्छेहरूले त्यो बिपीको चाहिँ त्याग तपस्या उहाँको सोचको विषय बारे जानकारी पनि पाएका होलान् आजको पुस्ताको चाहिँ यो अध्ययन गर्ने प्रवृत्तिले गर्दाखेरि पनि यस्ता खालका मान्छेहरूको चाहिँ वास्तविक योगदानको बारेमा चाहिँ उनीहरूप्रति सम्मान पुग्ने कुरा हुन्छ हामीले उहाँको जन्मदिन मनाउँदै गर्दाखेरि बिपीको चाहिँ यो खालको योगदानलाई चाहिँ चिरस्थायी बनाउनको लागि गर्नुपर्ने चाल्नुपर्ने कदमहरू के हुन् अन्तिममा छौ संक्षेप
एउटा कस्तो भने अहिले चाहिँ दिपी कोइराला जस्तो मान्छेहरूलाई म जस्तो मान्छे किन उहाँको विषय अध्ययन गर्ने इच्छुक भएँ त्यो एउटा विशेषता किन भन्दाखेरि उहाँ एउटा बहु महत्त्वपूर्ण व्यक्ति हो त्यस्तो धेरै व्यक्ति छैन साहित्यिक हुनुहुन्छ दार्शनिक विकास गर्नुहुन्छ प्रजातन्त्रको लागि धारणा गर्नुभएको छ कानुनी उहाँको अदालतको बयान त एउटा त्यसैलाई आधार राखेका छन् उहाँ महत्त्वपूर्ण हुनु त्यो कुरा गर्नुभएको छ अनि आजको चाहिँ नि खुला रूपले लोकतान्त्रिक र मान्छेको मुक्तिको निम्ति पहिला कमिटमेन्ट आफूले गर्नु पर्यो हामी त्यसमा शङ्की छैन एकजना साहित्यको किसिमले एउटा दार्शनिकको किसिमले एउटा शिक्षक किसिमले एउटा पार्टीको किसिमको मान्छेले त्यो चाहिँ महत्त्वपूर्ण हाम्रो गोल हो कि होइन त्यो पहिला पत्ता लगाउनु पर्यो त्यस पछाडि युवाहरूमा पनि यो किसिमको चेतना हुनु पर्यो युवाहरूले पनि यो विषयहरूमा बहुत महत्त्वपूर्ण छलफल गर्नु पर्यो युवाहरूमा एउटा चाहिँ सृजनात्मकता जागरणको लहर सबै छ तर एउटा कुरा के छ भन्दाखेरि त्यो विषयमा फोकस गरेर चाहिँ त्यति छलफल गरेर विभिन्न तहमा चाहिँ नि खास गरेर राजनीतिक दलभित्रका चाहिँ नि कमै देखिएको छ क्या बाहिर बाहिर छन् मान्छेले छलफल गरेका छन् आफ्नो एकाडेमिक हलदेखि लिएर सडकसम्म पनि आएका छन् युवाहरू आफ्नो गति छ उनीहरूको तर यसमा चाहिँ नि जो मान्छेहरूले एउटा कुरा चाहिँ के मान्नुपर्छ भने दिदी कोइराला राजनीतिक दलको राजनीतिक एउटा प्रवर्तक हुनुभएको हुनाले उहाँलाई मान्दाखेरि उहाँलाई कोही पनि एउटा गुरुको जस्तो मात्रै मानेर पनि भएन उहाँले चाहिँ नि विचार राखेका धारणाहरूले यो समाजलाई के हुन्छ कति मुक्त हुन सक्छौँ आज हामी कता जाँदैछौँ त्यो कुरा हेर्ने आधारको लागि उहाँलाई प्रयोग गर्नुपर्छ भन्ने मेरो धारणा
हुन्छ सर यति नै समय रह्यो समय र विचार सहित कार्यक्रममा सहभागी हुनुभयो धेरै धेरै आभार सहित धन्यवाद ज्ञापन गर्छु
हवस् धन्यवाद कुरा गर्ने खुसी लाग्यो
हस् नमस्कार. उहाँ हुनुहुन्थ्यो प्राध्यापक डाक्टर अभि सुवेदी. हामीले उहाँसँग नेपाली राजनीति र साहित्य क्षेत्रका एकजना विराट व्यक्तित्व स्वर्गीय विश्वेश्वर प्रसाद कोइरालाको 107 जन्म जयन्तीको सन्दर्भ पारेर उहाँको व्यक्तित्व र कृतित्वको विषयमा चर्चा गर्यौं. यसै कुराकानी सँगसँगै आजको लागि अन्तर्सम्वादको समय सकिएको छ. मेरा प्राविधिक सहकर्मी काशीराम आचार्यलाई धन्यवाद दिएर म विमल गेवाली विदा हुन्छु. नमस्कार.